Ya Ali Madad. Al-Wise, Rai Abu Ali Mishneri, Wise number 589.
5th of November, year 2000. My wise in Clear Lake Jamadkhana in Houston. Nidaro. आपकी आवाज में मैं थोड़ी सी कटाश करूंगा, थोड़ा क्रिटिसाइज करूंगा, और क्यों करूंगा? अगर आप समझ सकोगे तो समझना, नहीं समझ सकोगे तो दुआ करता हूं कि समझो। अजी सच ध्यावो ने ज्ञान विचारो अने गुरु बिना ज्ञान न होए मूर्ख लोके मरम न जानियो गुजराती का गिनान है। आप मोमन जमात हो, मेजोरिटी यहाँ, आपकी जबान गुजराती है, लेकिन इसमें फिर कहना क्या चाहते हैं? सच जागो, सच्चाई पे चलो, गिनान विचारो। यहां गिनान से मतलब ये गिनान नहीं, यहां गिनान कहते हैं अकल। अतु से विचार करो। मौलाना हज़रत इमाम के फरमानों में आज लगभग 5 बरस हुए ये इशारे हो रहे हैं कि देखो हमारा जो मजहब है वो इंटेलेक्ट का है, हमारा मजहब है वो अकल का है। सिंह 75 बरस पहले इमाम सुल्तान मोहम्मद शहज़ादतार ने फरमाया तुम्हारा मजहब न पायो अकल ऊपर छे। किस तरह है अकल के ऊपर, मैं आज यह समझाना चाहता हूं। फिर पीर कहते हैं कि गुरु के बगैर तुम्हें अकल नहीं मिलेगी, गुरु बिना ज्ञान ना रहे। इस भेद को कि गुरु के बगैर अकल नहीं मिलती, फिर कहते हैं मूर्ख लोग के मरम न जानियो ते कारण करनी खोए। अपनी मेहनत, अपनी जो भी इबादत बंदगी है वो बर्बाद हो जाती है क्योंकि गुरु की दी हुई अक्ल से काम नहीं किया। पीरों के बहुत से गिनानों में ये इशारे हैं कि मुर्शिद तुम्हें जिस तरह चला रहे इस तरह चलो। आप एक जगह जंगल में से निकल रहे हैं, गांव में से निकलते हैं और एक जगह आपको जाना है, भूल गए रास्ता, भूल गए, अब क्या होवे? तो आप किसी आदमी को स्टॉप कर दो, प्लीज एक्सक्यूज मी, ये फलानी जगह किधर है? वो कहे सीधा चले जाओ फिर लेफ्ट साइड मुड़ जाना। अब बोलो नहीं नहीं सीधा नहीं, इधर ही किधर होना चाहिए। अरे भाई तुम भूल गए हो, किसी को पूछ रहे हो, वो रास्ता बताता है तो कहते हो नहीं 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 इधर ही कहीं होना चाहिए, इतनी दूर नहीं होना चाहिए। हमारा हाल ऐसा, अगर मुर्शिद कहे बैठ जाओ तो दीनदारों बैठ जाओ, क्यों बैठे ये पूछने की हमें जरूरत नहीं। मजहब जो है उसमें डेमोक्रेसी नहीं है, दुनिया की हुकूमतों में डेमोक्रेसी होती है। आपके इस अमेरिका के अंदर डेमोक्रेसी चल रही है, दो जने लड़ रहे हैं, एक जीतेगा दूसरा बैठ जाएगा, ये डेमोक्रेसी। मजहब में डेमोक्रेसी नहीं है, मजहब में अल्लाह बादशाह है और अपने नूर से, इमाम से हमको हिदायत करता है। اور اگر ہم اس کی ہدایت نہیں مانتے یا اس پہ عمل نہیں کرتے, اپنی مرضی سے چلتے ہیں, تو پھر بس معاملہ ختم ہو گیا. 4 برس کی عمر میں میرے ابا نے مجھے اسکول میں ڈالا, اور وہ اسکول ریگولر اسکول نہیں تھی, کیونکہ 5 برس کی عمر میں ریگولر اسکول میں گورنمنٹ اسکول میں رہتے تھے, تو 4 برس کی پونے 4 برس کی عمر میں ایک پرائیویٹ اسکول تھی, برہمن تھا ہمارا ماسٹر, اسکول میں ڈالا. 2-3 دن کے بعد وہ ہم کو حساب سکھا رہا تھا. میں گھر آیا, ابا کو کہا, میں نے بابا میں یہ اسکول میں نہیں جاؤں گا. کیوں, کیا ہے؟ یہ ماسٹر کبھی ایک بات کرتا ہے, کبھی دوسری بات کرتا ہے. کیا کرتا ہے؟ کبھی کہتا ہے 2 اور 3 5 ہوتے ہیں, اور کبھی کہتا ہے 3 اور 2 5 ہوتے ہیں. میرے باپ ہنس پڑے. اگر 2 پہلے کہا تو پھر دوسری دفعہ 2 سیکنڈ میں کیوں کہا؟ ابا نے سمجھایا کہ دیکھ, 5 پیسے لے کے رکھے, یہ 2 اور یہ 3 حساب کرو تو وہ 5 ہے. اچھا ادھر سے حساب کرو تو بھی 5 ہے. اب میری سمجھ میں آیا, میری یہ بچپن کی ایک نادانی جو آج میں آپ کو کہہ رہا ہوں, اس میں سے کچھ ایک سیکھنا ملتا ہے. سیکھنا کیا ملتا ہے؟ میرا مائنڈ 1-track mind کہ گرو جو کہے وہی سچا, لیکن گرو کبھی ایسا بولتا ہے کبھی ایسا بولتا ہے. یہ ہماری بچپن کی نادانیاں ہوتی ہیں. کبھی کبھی انسان اس کی بچپن کی نادانیاں کمزوریاں ساری زندگی رہتی ہیں. میں نے دینداروں دنیا میں بہت چیزیں دیکھیں, 25 برس کے بوڑھے دیکھے, 75 برس کے جوان دیکھے. کیا بولے آپ؟ 25 برس کے بوڑھے دیکھے, 75 برس کے جوان دیکھے. ہاں دینداروں, ڈھیلا ہے, ہمت نہیں, طاقت نہیں, لیزی ہو گیا ہے, 25 برس کا, لیکن عادت جوانیوں کی نہیں ہے, بوڑھوں کی ہے. 75 برس کا بوڑھا ہے, بلکہ میں بولوں 85 برس کا. ٹورنٹو کے جماعت خانے میں گیا آواز کرنے کے لیے, تو باہر بہت بڑی اس کی لابی ہے. ادھر سے نکلا تو مشنری باپا یعنی مدد ایسا ہوں پھرایا, 85 برس کا ایک آدمی جماعت کو پانی پلا رہا تھا, اور وہ اس طرح سے چلتا تھا جیسے سچ مچ کوئی جوان چلتا ہے. ہمت تھی, طاقت تھی, سفرتی تھی, ایکٹیو تھا. 25 برس کا ہے لیکن لیزی ہے, دم خم نہیں, ہمت نہیں. جوانی آدمی کی عمر سے نہیں ہوتی, بزرگی با عقل است. بزرگی جس طرح عقل کے ساتھ ہوتی ہے, نہ بسال سال یعنی عمر کے حساب سے بزرگی نہیں آتی. ہم بوڑھے آدمیوں کو بزرگ کہتے ہیں, شیخ سعدی کہتے ہیں کہ بزرگی با عقل است نہ بسال. بزرگی جو ہے وہ عقل سے ہوتی ہے, عمر سے نہیں. توانگری با دل است نہ بمال. امیر وہ ہے کہ جس کا دل بڑا ہے, بھلے نا اس کے پاس کروڑ نہیں ہے تو نہ صحیح. اور ایسے بھی دیکھے کہ جو غریب ہیں مگر بینک میں لاکھوں پڑے ہیں. کہنے کا میرا مقصد کیا ہے کہ پیر کہتے ہیں کہ سچ جیاو, ہر چیز میں سچائی ہونی چاہیے, ہر چیز میں سچائی ہونی چاہیے. خیال میں سچائی ہونی چاہیے, بزنس میں سچائی ہونی چاہیے, جاب کرتے ہو تو سچ بن کے بھرو. امام سلطان محمد شاہ دتار نے ہمیں بہت کچھ فرمان کیا ہے. ہمارا جو اسماعیلی مذہب ہے وہ ہم کو پیور بناتا ہے, ہمارے اندر کی خرابیاں دور کرتا ہے, ہماری کمزوریاں دور کرتا ہے. ہمارا مذہب ہم کو خدا کے نزدیک لاتا ہے. ہمارا مذہب ٹونک ہے جو ہم کو روحانی, دماغی اور شاریرک طاقت دیتا ہے, کیونکہ اسماعیلی مذہب انرجی ہے. اور گرو کے ہی گنان سے چلو تو سب کچھ ملے. گرو کا گنان और अगर हम गुरु से हट गए तो फिर हम रास्ता भूल जाएंगे। एक और आपको मिसाल देनी चाहता हूं, जैसे कि मैंने अभी एक मिसाल दी है कि आप भूल गए हो तो किसी से रास्ता पूछ रहे हो और फिर उसके ऊपर एतबार भी नहीं करते तो वो आदमी मंजिल पर पहुंचेगा नहीं, जब तक क्या वो किसी के ऊपर भरोसा न करे। इस्माइली दीन जो इस्लाम दीन का सच्चा स्वरूप है, हमारा दीन इस्लाम है, हमारा मजहब इस्माइली है, हमारा तरीका निजारी है, क्योंकि हम इमाम शाह निजार से हमने ये तरीका अख्तियार किया, इसलिए कि जो दूसरे थे वो मुस्ता अली थे जिसको हम बोहरा कहते हैं। मैं फिर आपको बोलूं, हमारा दीन इस्लाम है, हमारा मजहब इस्माइली है, हमारा तरीका निजारी है, हम निजारी इस्माइली हैं, बोहरे जो है वो मुस्ता अलिया इस्माइली हैं, और जो दुरूज है वो हाकमिया इस्माइली हैं। हमारे मजहब की इस तरीके के अंदर से जिस तरह से सूखे पत्ते झड़ जाते हैं, ऐसा और भी कुछ फिरके निकल गए। एक जो हेल्दी शरीर है वो खाना खाता है और पेट को साफ करता है, गंध निकाल देता है। कौम एक हेल्दी शरीर की तरह है, उसके अंदर नवे लोग आते हैं और जो गंध होता है वो निकल भी जाता है। हमारी कौम में से बहुत दफा ऐसा हुआ है और आज भी हो रहा है, आइंदा भी शायद होता रहेगा। क्यों? कि इस्माइली तरीका जीता मजहब है, जीवता मजहब है। यहां भी इस वक्त कोई ऐसे जरूर बैठे होंगे कि जो हकीकत में इस्माइली नहीं है, नाम के इस्माइली हैं, नाम के इस्माइली। बैत हमने हजर इमाम की है क्या किसी बापा की है? हमने बैत इमाम को जी के, या मौला तन मन धन तेरे कर्मों में रखता हूं, तू कहे मर जा तो मर जाऊंगा, ये ईमान होना चाहिए। लेकिन हम इधर भी रखते हैं पांव और उधर भी रखते हैं। पीरों को क्या कहूं, उनके कदमों पे जान कुर्बान है, पीरों ने हमें कोई चीज बाकी नहीं छोड़ी। परनिया मेरी ने पर घर जावे, क्या कहोगे उसको? परनिया मेली ने पर घर जावे, शादी किसी से की है और दोस्ती किसी और के साथ है, बैत हाजर इमाम की है और जाती है किसी और जगह अपने दुखों को रोने के लिए, ये घर का है के लिए है, इमाम की बैत करने का फायदा भी किया है। ये दोगले आदमी होते हैं, एक पांव दूध में रखते हैं, एक पांव दही में रखते हैं, वो दो घोड़ों के ऊपर पांव रखते हैं, ये घोड़ा इधर चला गया, ये इधर चला गया, वो गिर पड़ा। सच्चे और पक्के बनो, और मजहब के लिए जान देनी पड़े। इमाम सुल्तान मोहम्मद शाह के अल्फाज कहता हूं आपको, मजहब के लिए जान देनी पड़े, मजहब के लिए औलाद कुर्बान करनी पड़े, मजहब के लिए माल बर्बाद करना पड़े, मजहब के लिए इज्जत आबरू गुमानी पड़े, तो भी करो, क्योंकि मजहब से ऊंची और कीमती चीज कोई नहीं। मजहब में पक्के रहो। और मौलाना हजरत इमाम, मौलाना शाह सुल्तान मोहम्मद शाह, मौलाना शाह अली शाह, मौलाना मुर्तजा अली तक जाओ दीनदारो, 49 इमामों के नाम हम हर रोज लेते हैं। इन तमाम इमामों की हिस्ट्री और फरमान पढ़ो तो आपको पता लगेगा कि सच्चाई कहां है। एक मुसलमान ने एक इस्माइली का दोस्त था, मेरे से आके कोई थोड़ी सी डिस्कशन की। क्या डिस्कशन की? कि तुम्हारा इमाम सच है, सच्चा है कि नहीं? मैंने बोला क्यों? कि हिस्टोरियन ने ऐसा लिखा है अलमूत के टाइम के ऊपर, हसन बिन सभा का एक लड़का था और उधर इमाम के घर में लड़का आया तो इन्होंने उसको बदला दिया। अरे बेवकूफ हो, वो कोई जंगल की बात थी, आलमूत की बात थी, वो कोई कोठड़ी में पैदा नहीं हुए, वहां तो इर्द गिर्द के अंदर बीसों किस्म की वहां नर्सें थी, डॉक्टर थे, नौकर थे, ऑफिसर्स थे, जमात के बड़े थे। वहां एक लड़का पैदा हुआ, उसको बदल दिया। ये थोड़ा कोई ह्यूस्टन था कि हॉस्पिटल में कुछ बदल गया है। देखो, मैंने उसको कहा मैं तुम्हें एक टेस्ट देता हूं। आदमी अगर झूठ बोले तो झूठ बोलता है, बोलता है, बोलता है, किसी न किसी दिन पता लग जाता है। झूठ छुपता नहीं और सच भी नहीं छुपता। कहता हाँ। मैंने कहा रसूल अकरम के जमाने में एक आदमी ने नबूवत का दावा किया, अबू सलमा नाम था उसका, मगर क्या है उसी के नौकर ने उसको मार डाला। इस तरह के बहुत से वाकयात हुए हैं। मोहम्मद रसूलुल्लाह से लेके आज तक 32 आदमियों ने, 32 आदमियों ने इमामत का, नबूवत का दावा किया, लेकिन आज उसकी एक नस्ल में एक बच्चा भी नजर नहीं आता। 1400 वर्ष के अंदर 32 जनों ने झूठे वादे किए। किसी ने कहा मैं इमाम हूं, किसी ने कहा मैं नबी हूं। उन्हीं के लोगों ने उनको मार के खत्म कर दिया और मामला खत्म हो गया, उनकी नस्ल मिट गई, नाम निशान मिट गया। अगर आगा खान और इसके जो वड़वाओ और इनके जो बुजुर्ग थे, अगर ये दावा जो करते हैं, और हर इमाम ने ये दावा किया है कि मैं आले रसूल हूं, डायरेक्ट उसका मैं डिसेंडेंट हूं, और ये इमामत जो है वो कयामत तक चलेगी, हर इमाम ने दावा किया है, पब्लिक में दावा किया है, ये नस्ल चल रही है, आज तक चल रही है। हर जमाने के अंदर हमने अपने इमामों के नाम दुआ के बाद लिए, हर इस जमाने में। जैसे जैसे जमाना बदलता गया, दुआ के अंदर हमारे नए नए नाम इमामों के ऐड होते गए। जो 60-70 वर्ष के ऊपर वाले हैं यहाँ औरतों और मर्दों में, उनको शायद वो जूनी दुआ भी याद होगी, जो तो वो बंदो गुनेगार बख्शे, शाफिर बख्शे, इस तरह की दुआ शुरू होती है। उस दुआ के अंदर भी इमामों और पीरों के नाम आते थे। सुल्तान महमूद शाह का नाम लेते थे आज से 42 वर्ष पहले, आज हजरत इमाम का नाम लेते हैं। ये जो दुआ है ये चलती जाएगी, फ्यूचर के अंदर एक और नाम ऐड हो जाएगा इमाम का। हर जमाने में ऐसा होता रहेगा। तो हमने हर जमाने के अंदर अपने इमामों के नामों को याद किया है। ये एक सीधा सीधा प्रूफ है कि हमारा जो मजहब है वो मुर्तजा अली के जमाने से चला आता है, रसूल अकरम के जमाने से चला आता है। सच्चा मसल है। खोटा दावा करने वाले कई आए चले गए, मरे गए, खत्म हो गए, और ये पैदा होते रहेंगे। बाहर की बात छोड़ दो, मजहब के अंदर से, जमात के अंदर से ऐसे आदमी पैदा होते हैं कि जो खुद को बहुत बड़ा रूहानी आदमी समझ लेते हैं। कोई कहता है मुझे अली की रूह आती है, कोई कहता है मुझको इसका नूर आता है। अरे भाई, अली का मालिक खुद अली बैठा है, उसकी रूह कहां जाएगी? लेकिन हमारी जमात के अंदर ऐसे लोग हैं कि जरा सा कोई आदमी का नाम सुनते हैं कि फलाना आदमी ऐसा है, हम भागते हो, हमारा ईमान कच्चा है, हमारा ईमान कच्चा है। इसलिए कोई दाता के पास जाता है, कोई बापा के पास जाता है, कोई उसके पास जाता है, कोई इसके पास जाता है। कैनेडामी है, वहां भी टोरंटो के अंदर कोई रहमत भाई है तो कोई शक्कर भाई है तो कोई शीरिन भाई है, क्या है? बस उसको धुन चढ़ती है। फिर क्या होता है? बस उसको कुछ आता है। फिर क्या होता है? वो कहती है ना, वो सच होता है। तो अगर वो सच होता है तो उसके घर में ये क्यों है? मैं किसी का भेद खोलना नहीं चाहता, लेकिन मैं आपको एक मिसाल, एक दखल दे रहा हूं। ऐ मोमिनो, ऐसे धतींगी हर जमाने में रहे हैं, ऐसे धतींगी हर जमाने में रहे हैं और रहेंगे। एक जगह کراچی کی بات کرتا ہوں، بیت الخیال کی مہمانی میں مولانا سلطان محمد شاہ دتار گئے، 150 آدمی تھے. مولانا نے کچھ فرمان کیے اور پھر پوچھا، تم مارے میں سے کسی نے نور دیکھا ہے تو ہاتھ اونچا کرو. کچھ لوگوں نے ہاتھ اونچے کیا. اتنی لمبی 10 انچ کی ٹوپی، موٹا سا آدمی، اور 4-5 لائن پیچھے بیٹھا تھا، ایسا کر کے ہاتھ کیا. لوگوں نے ایسے ہاتھ کیے، اس نے ایسا. مولانا سلطان محمد شاہ ایسے جھک کے دیکھتے، تم نے کیا بلی کا بچہ دیکھا؟ رات کو بلی کے بچے کی آنکھیں چمکتی ہیں. امام سلطان محمد شاہ کہتے ہیں، تم نے کیا بلی کا بچہ دیکھا؟ ہاتھ نیچے گر گیا. اے مومنو، جو حق ہوتا ہے، جو سچ ہوتا ہے، وہ چپ رہتے ہیں، وہ بھڑاس نہیں مانتے. آپ کے کھیسے میں $1,00,000 کا ہیرا پڑا ہے تو کیا ہیرا نکال کے رستے پہ کھڑے ہو کے کہو گے، اے لوگ دیکھو میرے پاس $1,00,000 کا ہیرا ہے، ایسا کرو گے؟ ارے آپ اپنا بینک بیلنس کسی کو بتاتے نہیں ہو. تو کبھی نور مل گیا تو بتاؤ گے؟ نور والے تو چپ ہو جاتے ہیں، آنکھیں نیچی ہو جاتی ہیں، منہ بند ہو جاتا ہے. اندر اندر مولا کو یاد کرتے ہیں. میں آپ کو ایک 80 برس پرانی 20s کی بات ہے، جدھر آج کراچی کا درخانہ گارڈن جماعت خانہ کھڑا ہے، اس جگہ بیٹھا جماعت خانہ تھا، پیلے رنگ کی اس کے ساری کلر تھی، بیٹھا جماعت خانہ تھا، پرانا جماعت خانہ گارڈن جماعت خانے کی جگہ پہ. وہاں کراچی کی جماعت بہت پرانی جماعت ہے، حسن علی شاہ ماں باپ کے ٹائم سے، اور ایمانی جماعت ہے. سندھی لوگوں کا الحمدللہ ایمان اچھا مضبوط رہا. گرپیر صدر الدین ماں باپ نے اپنی جو دعوت ہے وہ کراچی سے شروع کی، پھر سندھ میں گئے، پھر پنجاب میں گئے. تو وہاں ایک بھگت صاحب تھے، جب یہ سب لوگ اپنے اپنے کام پہ چلے جائیں تو یہ بھگت صاحب کسی بھائی کے گھر جا رہے. موسٹلی عورتیں تو اکیلی ہوتی ہیں، بچے اسکول چلے گئے، کوئی چھوٹا بچہ ہوا تو گھر پہ رہا. شیرین بہن، آو آو آو، بھگت صاحب آو آو، بیٹھا. میرے کو مولا نے رات کو کہا کہ میں شیرین بھائی کو ایک پیغام دوں. ابھی یہ تھوڑا کوئی پیغمبر تھا کہ اس کو وہی اتری، لیکن میں نے آپ کو کہا نا کہ ہماری قوم کے دھتیگے اندر ہیں بہت سے، اور بھولے بھائی بہن اس میں پھنس جاتے ہیں. آو آو بھگت صاحب بیٹھو، کسی عورت کا وکھان کرو، کھانے پینے کا وکھان کرو، تو وہ فوراً چولہا گرم کر کے آپ کو کچھ پکا کے کھلائے گی، بتانے کے لیے کہ تیرا وکھان سچا ہے. آؤ بیٹھو. سیرا پکایا، چائے بنائی، بھگت صاحب نے اس کا خوب وکھان کیا. مولا نے مجھ کو یہ کہا ہے، میں تم کو یہ پیغام دوں. بھگت صاحب کا تو کام ہو گیا کہ لنچ مل گیا. دوسرے دن شیرین بھائی کو چھوڑ کے گئے رحمت بھائی کے گھر پہ. اب یہ ہر روز یہ بھگت صاحب ایک ایک گھر میں جاوے، کام دھندا کچھ نہیں، اس طرح سے اس کی زندگی چلے. یہ بھگت صاحب جب اس ستاڑا ہوئے تو یہ درخت کے ساتھ لٹک جاوے، پاؤں باندھے درخت کے ساتھ، جماعت خانے کے پیچھے درخت تھے 3-4، پاؤں باندھ کے ایسا اونڈا لٹکے، اونڈا لٹکے تو بندگی کرے. بیت الخیال کا ستارہ تھا، لوگ آ جا رہے تھے، کوئی لمبی بائی ہوگی وہ درخت کے نیچے سے لگ نکلی، تو وہ لمبی بائی کا سر اور یہ بھگت صاحب لٹکے ہوئے ہیں، اس کا سر ٹکرایا، اس نے شور مچایا. والنٹیئر لوگ سب آ گئے، دیکھا تو ارے بھگت صاحب یہ کیا ہے، میں بندگی کر رہا ہوں. ارے اونڈے لٹک کے بندگی کرتے ہو؟ پھر اس کو بزرگوں نے کونسل والوں نے, جو کہ اس زمانے میں ایسے بہت لوگ اچھے بھی تھے, کراچی میں بڑے بڑے عبادت والے پیدا ہوئے ہیں, اس کو سمجھایا یہ کیا کر رہے ہو. زندارو, میں نے آپ کو ایسی دو تین باتیں سنائی ہیں, ایسی تو ہماری جماعت میں بہت سی باتیں, خود آپ کے یوسٹن کے اندر بھی ایسے لوگ ہیں کہ جو اپنے آپ کو یہ سمجھتے ہیں یا سمجھانا چاہتے ہیں کہ ہم کو کوئی روح آتی ہے اور ہم عبادت میں آگے بڑھے ہیں یا ہم ایسا کیا ہے. اے بھائیوں بہنوں, میرے بچوں, اس دھنی کو چھوڑ کے کہاں جاؤ گے؟ اس کے سوا کوئی نہیں ہے. کسی کے کہنے میں کبھی مت آؤ, اپنے مذہب کے اوپر سچائی سے چلو. خدا نہ کرے کبھی کوئی تکلیف آ گئی تو یہ گھر ہے جدھر آپ کی تکلیفیں دور ہوگی اور برکتیں ملیں گی. اس گھر کے سوا اور کوئی نہیں. یہ مولانا حضرت امام کے نورانی گھر ہے جس کو ہم جماعت خانہ کہتے ہیں. دین دنیا کی آپ کو ادھر نعمتیں اور برکتیں ملیں گی, دین دنیا کی مرادیں پوری ہوں گی, کوئی نہیں اس کے سوا. کسی کی بات مت مانو, اور کبھی تکلیفیں آ گئی ہیں تو اس کو پکڑو, یاد کرو, تسبیحاں نکالو, تھوڑی خیرات کرو, تھوڑی قربانی کرو, اور اس طرح سے اپنی مشکلوں کا سامنا کرو. حضرت امام فرماتے ہیں اگر تم نے عبادت میں اچھا فائدہ اٹھا لیا تو دنیا میں کوئی بھی مشکل تمہارا سامنا نہیں کر سکے گی, تم ضرور اس کا کوئی نہ کوئی رستہ نکال سکو گے. ایسے بہت سے ہتھیار, بہت سے بندوقیں ہمارے اماموں نے, ہمارے پیروں نے ہمیں بخشی ہوئی ہیں. کمریا حاجی حسن علی شاہ ماں باپ, علی شاہ ماں باپ, سلطان محمد شاہ, تین جوموں کی اس نے خدمت کی. کمریا حاجی مولا کے حضور میں رہتے تھے, جدھر مولا جاتے تھے کمریا حاجی ساتھ جایا کرتے تھے, بڑے عابد تھے. ایک جوان بیٹا 21-22 برس کا گزر گیا, یہ تو عبادت والے اور مولا کے حضور میں رہنے والے تھے, مرد بھی ہیں, لیکن ماں کا حال بہت برا ہو گیا. جوان 21-22 برس کا جوان بچہ, ماں کا کلیجہ ٹوٹ گیا, ہر وقت روتی رہے, تھوڑی بیمار ہو گئی. کمڑیا حاجی کو مولا پوچھتے ہیں, زن کمڑیا کیسی ہے؟ زن کمڑیا یعنی کمڑیا کی وائف, تو خدا ان اس کا حال اچھا نہیں ہے. ایسا مولا اس کے گھر گئے, گھر گئے تو مولا کے پاؤں پڑ گئے. مولا فرمایا, زن کمڑیا, اے کمڑیا کی وائف, پھر حسن کبیر دین کا انت اکھاڑا پڑھو. مولا کو کہتی میرا غم دور نہیں ہوتا, پھر حسن کبیر دین کا انت اکھاڑا پڑھو, انشاءاللہ تمہارا غم دور ہو جائے گا. ہر روز یہ 500 پاٹھ کی, پھر حسن کبیر دین کا انت اکھاڑا اس نے پڑھنا شروع کیا. 10-12 دن کے اندر اس کو سدھیارا مل گیا, دھیرج آ گئی, غم دور ہو گیا, ہمت آ گئی. میں نے خود کئیوں کو مولا کا یہ فرمان سنایا ہے کہ غم میں, دکھ میں, کہ جو سہن نہ ہوتا ہوئے ہاتھ منہ دھو کے بیٹھو اور انت اکھاڑے کے 10-12 پاٹھ پڑھو, 40 دن میں یہ 500 پاٹھ پورے کرو. ہر روز 10-12-15 پاٹھ پڑھنے کے بعد سجدہ کرو, پیر شاہ کی تسبیح نکالو, مولا کو کہو میں تیرا بچہ ہوں, بھائی ہے تو میں تیری بچی ہوں, تو میرا مالک ہے, میرا ماں باپ ہے, یا مولا تیری بیعت کی ہے, تیرے کو چھوڑ کے میں کہاں جاؤں, مجھے اگر دکھ آوے تو میں کہاں جاؤں, مولا سے باتیں کرو. میں آپ کو سچ کہتا ہوں, واللہ باللہ آپ کا دکھ دور ہو جائے گا, کیونکہ یہ دوا امام نے بتائی ہے. علی شاہ ماں باپ صلوات اللہ علیہ نے ہمیں فرمایا کہ خدا نہ کرے کبھی بہت بڑی آفت والا آ جائے تو تم 40 دفعہ استغفر اللہ ربی واتوب علیہ، استغفر اللہ ربی واتوب علیہ 40 دفعہ پڑھو، لیکن کبھی اور بھی بڑی مصیبت آ گئی تو 40 دفعہ 40 دن یا رب بلا بگردان بحق کے شاہ مردان، بحق کے شاہ مردان یا رب بلا بگردان، ایک دانہ ہے، ایک دفعہ سیدھا پڑھو، دوسری دفعہ الٹا پڑھو، یا رب بلا بگردان بحق کے شاہ مردان، بحق کے شاہ مردان یا رب بلا بگردان، یا رب بلا بگردان بحق کے شاہ مردان، بحق کے شاہ مردان یا رب بلا بگردان. آسمان زمین کی کوئی بلا ٹکے گی نہیں، بڑی پاورفل تسبیح. لیکن اسکول کے اندر ایگزامینیشن میں پاس ہونا ہے تو اس وقت کی تسبیح نکالو مناسب نہیں. ہمارے ہاں تو 647 لوٹری ہے، 649 ادھر مجھے پتہ نہیں ہے کیا کہتے ہیں، لیکن دنیا داری کے لیے کوئی چھوٹی سی بات کے لیے یہ تسبیح نہیں نکالو، ایٹم بم ہے. ولہ بھی نہ کوئی سچ مچ اور آپ حق پہ ہو، تو آپ نے کسی سے لڑائی کی ہے اور اب کورٹ میں معاملہ چلا گیا ہے اور آپ حق پہ نہیں ہو، یہ تسبیح نکالو گے آپ کو کوئی جیت نہیں ملے گی، تسبیح کام نہیں کرے گی. اگر آپ سچے ہیں، آپ کے اوپر کوئی سچ مچ ظلم ہو گیا ہے اور بہت بڑی کوئی بلا آئی ہے، اس وقت آپ کو یہ کام آ گیا. تنزانیہ میں ایک جگہ ہے پانڈا، جگہ گاؤں کا نام ہے پانڈا، ایم سے ہے لیکن مپانڈا نہیں کہتے، پانڈا. ادھر نئی سیٹلمنٹ بنی، امام نے تالیکا بھیجا کہ جوانوں کو بولو نئی سیٹلمنٹ میں جا کے بزنس کرے. جماعت گئی، 200-300 کی جماعت ہو گئی، بہت اچھا بزنس رہا. پھر انہوں نے دار السلام اور دوسری جگہ سے بیوی بچے بھی منگا لیے، برس ڈیڑھ برس کے اندر فرسٹ کلاس جماعت ہو گئی. ایک دن رات کو سب سوئے تھے، 2 بجے دھرتی کمپایا، سب لوگ گھر چھوڑ کے بھاگ کے باہر چلے گئے. 2-3 دن کے بعد پھر دھرتی کمپایا، ایسا 4-5 دفعہ دھرتی کمپایا، بیوی بچوں کو بھیج دیا ادھر، کسی نے ٹبورا بھیج دیا، کسی نے دار السلام بھیج دیا. اب ہر 3-3 مہینے سے مولا کے حضور میں جو رپورٹ جاتی تو ٹبورا کی کاؤنسل نے اس میں ایسا لکھا اور یہ رپورٹ دی کہ ادھر ابھی جماعت اتنی رہ گئی ہے. تو مولا نے انکوائری کروائی کہ یہ 300 کے اندر 650 آدمی کیسے ہو گئے، کہ خدا رحم دھرتی کمپ آتا رہا، اس کے لیے بیویاں بچے سب انہوں نے بھیج دیے. تالیکا آیا، جماعت کو بولو ہر روز ریگولر تسبیح کے بعد 33 دانے کی تسبیح نکالو، یا علی تو رحم کر، یا مولا تو فضل کر. مولا نے ہاتھ سے تسبیح لکھی، جماعت نے تسبیح شروع کی، دھرتی کم بند. کئی برس ہو گئے دھرتی کم بھول گئے، اسپیلنگ بھی بھول گئے. تو جماعت ادھر ادھر چلی گئی، بزرگ لوگ ادھر دوسری جگہ چلے گئے. تو کوئی مکھی ادھر آیا دار السلام کے اندر، تو دیکھا اس نے کہ ٹبورا دار السلام ڈڈوما وغیرہ دوسری کسی جگہ پہ یہ تسبیح نہیں نکلتی. خود مکھی تھا نا، جب گھر واپس گیا تو بولا یہ تسبیح تو کدھر نہیں نکلتی، تسبیح بند کی رات کو 2 بجے دھرتی کم، سب چھوڑ کے باہر آ گئے. پھر کسی باہر گاؤں کے کوئی بزرگ نے کہا کہ بھائی یہ صرف اسپیشل تسبیح اس جگہ کے لیے ہے، آج بھی وہ تسبیح نکالتے ہیں. پھر یہ تسبیح امام نے مشکلوں کے لیے دی، آج یہ تسبیح ہم نکالتے ہیں. میرا کہنے کا مقصد یہ ہے کہ ہمارے مذہب کے اندر ہر چیز ہے، کوئی مشکل ہے تو مشکل کو سہن کرو. دیکھو دیندار، مشکل کیوں آتی ہے؟ ہم گناہ کرتے ہیں، بھول کرتے ہیں. ہمارے ایک بہت ہزار برس پہلے ابو علی سینا، انگلش میں اس کو ایوی سینا کہتے ہیں، اس کو فادر آف میڈیسن کہتے ہیں، اسماعیلی تھا، بڑا مشہور قابل شخص. ایک آدمی اس کے پاس آیا، کہتا ہے شیخ سخت پیٹ دکھتا ہے، کیا کھایا؟ کہ میں نے جلی ہوئی روٹی کھائی. نوکر کو کہا سرما لاؤ، سرما آیا، اس کو کہتے آنکھوں میں سرما ڈال، کہتے شیخ پیٹ دکھتا ہے. کہتے ہاں تیری آنکھوں کا قصور ہے، تم نے دیکھا کہ جلی ہوئی تھی پھر بھی کھائی، ہاں تو آنکھوں کا قصور ہے، پہلے سرما ڈالو. ان حقیقتوں سے ہمیں پتہ کیا لگتا ہے کہ جب ہم کچھ بھول کرتے ہیں تو ہم کو دکھ ہوتا ہے. زیادہ کھانا کھا لیا بھی پیٹ دکھتا ہے تو گناہ ہو گیا. گناہ کبیرہ بھی ہوتے ہیں، گناہ صغیرہ بھی ہوتے ہیں. کیوں زیادہ کھایا؟ بھول ہو گئے تو بس ابھی اس کا سزا ڈھونڈو، گپت کر لو، سہن کر لو، تھوڑا سا علاج کر لو. ایسے چھوٹے موٹے گناہ بہت ہوتے ہیں ہمارے، لیکن ایسے جو ہم جان بوجھ کے نہیں، لیکن بے وقوفی سے ہم جو گناہ کرتے ہیں، ہمیں ڈرا کے کہتا ہے زندہ. جماعت میں سے کوئی آدمی کہتا ہے قائم پایا، تو ہم نے ایک ہاتھی حضرت امام کو مہمانی کیا تو مولا اس کا کچھ بلیسنگ دے گا نا. تو جس نے کہا کہ قائم پایا، اس نے گھوڑا مولا کو مہمانی میں کیا، اس کو اتنا عزت ملے گا. اب جو ہم نے ہاتھی مولا کو مہمانی میں دیا، تو اس کے عوض میں ہمارے بہت سے گناہ معاف ہو گئے. اے زندہ کہتا ہستی ندان، بہت سے گناہ معاف ہو گئے. ادھر سے یہاں تک مکھی کمریا، مکھیانی کمریان کے پاس تک ہم آئے ہیں، رستے میں چلتے چلتے استغفر اللہ کرتے رہو. ادھر سے ادھر تک 40-30-40 قدم ہیں، استغفر اللہ استغفر اللہ، یہ نہیں کہہ رہے تو کون، یا مولا میرے گناہ بخش دے، یا مولا میرے گناہ بخش دے. ہر قدم کے اوپر یہ بولتے بولتے ادھر آؤ، یا مولا میرے گناہ بخش دے. اگر لائن لگی ہوئی ہے تو لائن میں بھی کھڑے کھڑے یہ کرو، یا مولا میرے گناہ بخش دے. عاجزی سے بولو، آپ کے دل میں محبت پیدا ہوئے گی، آپ کے گناہ بخشے جائیں گے. مگر وہ گناہ کے جو ہم نے اجانے کیے ہیں، جان بوجھ کے کیے ہوئے گناہ کا ہمیں دھیان کرنا چاہیے کہ جان بوجھ کے کیے ہوئے گناہوں کو ان کی جو سورس ہے وہ سورس میں سے پکڑنا چاہیے. مثال کے طور پہ ہم نے کسی کو غصے میں آ کے تھپڑ مار دیا، اب جو تھپڑ مارا افریقہ میں کہ پاکستان انڈیا میں تھپڑ مارو تو ادھر تھوڑی باتیں کر کے چھوڑ دے گا، لیکن امریکہ میں تھپڑ مارو گے تو آپ کو پولیس لے جائے گی، کورٹ میں کیس ہوئے گا. اب چھوٹی سی بات میں بڑی بات ہو گئی. اس میں بچنے کا راستہ یہ نہیں ہے کہ مکھی کو آ کے مکھی صاحب میں نے بہت گناہ کیا، کسی کو تھپڑ مارا ہے، آپ مجھے دعا کرو میں جیت جاؤں. تو مکھی دعا بھی کریں گے تو بھی وہ جیتنے والا نہیں ہے، اس لیے کہ خدا نے قانون بنائے ہوئے ہیں. ان قانونوں کو توڑنے سے ہم کو مار پڑتی ہے. اس آدمی کے پاس جاؤ جس کو آپ نے تھپڑ مارا، وہ کبھی معاف کر دیتا ہے تو خدا پھر معاف کر دیتا ہے. کسی کا برا مت کرو، کسی کا حق نہ کھاؤ، کسی پہ آروپ نہ ڈالو، کسی کی بے عزتی نہ کرو. بن سکے تب تک قرضہ مت لو. بزنس کا قرضہ اور ہے، اگر بزنس کے اوپر اٹھاتے ہیں، آدھی روٹی کھاؤ مومنو آدھی، مگر سکھ کی کھاؤ. قرض لے کے مرغ پلاؤ اور بریانی کھانا، وہ زہر ہو جائے گا. قرض لے کے کچھ مت کھاؤ. بزنس بنانے کا قرضہ اور بات ہے، لیکن زندگی گزارنے کے لیے ہم بھیک مانگتے ہوئے لوگوں کے قرض لے لے کے کھاتے رہے، وہ زندگی برابر نہیں، ہماری اسماعیلی مذہب کے ساتھ نہیں ملتی. اچھے بنو، نیک بنو. حضرت امام بار بار ہم کو ایتھک آف اسلام کی جو باتیں کرتے ہیں، ایتھک آف اسلام کا مطلب یہ ہے کہ ہم پاکیزہ بنے، پوتر بنے، نیک بنے، اچھے بنے. اور ایسا کہ جب ہم رات کو عبادت میں بیٹھے تو ہمارے اندر نور کی روشنی ہوئے. جو دل گندا ہے، جو دل کے اندر گناہ سے بھری ہوئی باتیں ہیں، ایسے دل میں نور کیسے پیدا ہو سکتا ہے؟ ہمیں پاک صاف بننا چاہیے. سچ سچ دیا وہ અને જ્ઞાન વિચારો. હમારે ઇમામો, હમારે પીરો, હમારે નબીઓ કી જીવન હમારે સામને હૈ, ઇનમે સે હમે લેસન લેકે અચ્છા જીવન ગુજારના ચાહીએ. ઓર જબ હમ બદિયો બુરાઈયો સે ઓર બદ લોગો કે સાથ હમારી સંગત જબ હો જાતી હૈ ના, તો હમે બડા દુખ મિલતા હૈ. હમ હઝર ઇમામ કે રૂહાની બચ્ચે હૈ, મૌલાના હઝર ઇમામ કો પ્યાર કરતે હૈ, મૌલાના હઝર ઇમામ કો યાદ કરતે હૈ, ઓર મૌલાના હઝર ઇમામ કે રિયલી હમ ઉસકો પ્યાર કરતે હૈ, ઉસકે લિયે સબ કરને કો તૈયાર હૈ, લેકિન ફિર ભી હમારા ખ્યાલ દુનિયા કી તરફ બહોત હૈ, હમારી અંદર બદિયા બુરાઈયાં બહોત હૈ, વો મિટની ચાહીએ. તીન ચાર દિન પહેલે મેને કિસી હ્યુસ્ટન કે કિસી જમાત ખાને કે અંદર મેને જિક્ર કિયા થા, સતયુગ સે લેકે મેને કલયુગ તક કી બાતે કી થી. આજ યાની જે સન 2000 કે અંદર હમ ઇસ હાલત મે બેઠે હૈ મોમિનો, કે પીરો કા કલામ મેરી નજર કે સામને હૈ. મેને 24 બરસ લગાયે, પહેલે 14 બરસ, ફિર 10 બરસ સારા જ્ઞાન શાસ્ત્ર પડા ઓર સમજને કી કોશિશ કી. 14 બરસ મેં પહેલી દફા જબ પડા તો મુજે બહોત સી ચીઝો કી સમજ નહીં આઈ. ફિર મેને તસ્બીહ નિકાલી, મૌલા કો યાદ કિયા, ઓર વાપસ સારા શાસ્ત્ર ફિર પડા. 10 બરસ લગે મુજે ઓર મુજે બહોત સી ચીઝો કા પતા લગા. મેરી સારી જિંદગી જ્ઞાનો કે તરજુમે મેં જ્ઞાનો કી સમજ મેં નિકલી. આજ હમ એક એસી જગહ પે આ ગયે હૈ, વક્ત કે હિસાબ સે યે 2000 જો યર હૈ ઓર યે જો અભી સદી ચલ રહી હૈ, યે 100 બરસ દુનિયા કે અંદર બહોત ખરાબ હૈ. યે સદી કે અંદર દુનિયા મેં બહોત ખરાબિયાં પેદા હોંગી, બહોત નુકસાન હોંગે, ગુનાહ બઢ જાયેંગે, દુખ બઢ જાયેંગે, બીમારિયાં બઢ જાયેંગી, તકલીફે બઢ જાયેંગી, પાણી કમતી હો જાયેગા, અનાજ કી તંગી પડેગી, બીમારિયાં જ્યાદા હોને કે કારણ સે દવાઈઓ કી ભી હમકો જરૂરત પડેગી મગર નહીં મિલેગી. એસા સમય આયેગા દુનિયા કે અંદર 30-40-50 બરસ 60 બરસ કે અંદર કે દુનિયા મેં રહેના મુશ્કિલ હો જાયેગા. લેકિન મૌલાને અપના રહેમ કરકે હમકો નોર્થ અમેરિકા કે અંદર આકે બસાયા હૈ. મેં 1962-63 મેં જબ ઇધર આયા તો ન્યૂયોર્ક મેં એક ઇસ્માઈલી થા, એક શિકાગો મેં થા ઓર એક ઇસ્માઈલી મોન્ટ્રિયલ મેં થા. સારે નોર્થ અમેરિકા મેં 3 ઇસ્માઈલી થે. જો મોન્ટ્રિયલ મેં થા ઉસકી જર્મન બીવી થી ઓર જો શિકાગો મેં થા ઉસકી ભી ઇધર કી રહેને વાલી કોઈ થી, બચ્ચે નહીં થે. લેકિન 3 ઇસ્માઈલી સારે નોર્થ અમેરિકા કે અંદર. ઓર આજ શુક્ર અલહમદુલિલ્લા 1 લાખ સે જ્યાદા હૈ. 10-1 બરસ કે અંદર યહાં 2 લાખ ઇસ્માઈલી હોય કોઈ નવાઈ કી બાત નહીં. લેકિન ઇમામ ને હમે અફ્રીકા સે, ઇન્ડિયા પાકિસ્તાન સે, અફઘાનિસ્તાન સે, ઇન મુલ્કો સે બુલા બુલા કે યહાં જમાત બડી કર રહા હૈ. ઇમામ ઇમામ હૈ, ઇસમે કોઈ ભેદ હૈ? યહાં જમાત બનાને કા કોઈ ભેદ હૈ? પહેલા ભેદ તો યે દેખ લો, આઈને મેં દેખો આપકી સૂરતે, શહેઝાદે લગતે હો, શહેઝાદિયાં લગતે હો, બાદશાહ લગતે હો, આપકે હાવ ભાવ, આપકા રહેન સહેન. આજ સે 100 વર્ષ પહેલે અપને માત પિતા કી હાલત કા ખ્યાલ કરો, ઉસકે સાથ કમ્પેર કરો તો કહાં હો, કહાં યે, યે સબ કિસકા હૈ? ખાનાવાદાન કા હૈ? યે ઇમામ કી રહેમતે ઓર મહેરબાનિયાં હૈ. હઝર ઇમામ આને વાલે 100 બરસ કી પ્લાનિંગ કર રહે હૈ ઓર ઉસકે ઉપર અમલ કર રહે હૈ. હમારા કામ યે હૈ કે હમ હઝર ઇમામ કે હુકમ પર અમલ કરે ઓર હમ મૌલાના હઝર ઇમામ કી સેવા કરે, ઉસકી મદદ કરે. વો જમાત કે લિયે જો કુછ કર રહા હૈ ઉસમે હમ હઝર ઇમામ કી મદદ કરે, આગે ના આવે બલ્કે ઉસકે સાથ કામ કરે. ઓર ઇમામ જબ હમારી ખિદમત દેખતા હૈ તો રાજી હોતા હૈ. વો ઇમામ હૈ દુનિયા કે અંદર, દીન કા બાદશાહ હૈ, વો સબ કુછ કર સકતા હૈ. મૌલાના મુર્તઝા અલી ઉસકે ઘર મેં ચટાઈ ભી નહીં થી, મિટ્ટી પે સોતે થે. એક લડાઈ કે અંદર કૈદી પકડે ગયે, ઉન કૈદીઓ કે અંદર એક મેડ થી જો મૌલા કે ઘર મેં મિલી. گھر کا کام کاج کرتی تھی، حقیقت میں وہ کوئی نوبل فیملی کی لڑکی تھی، مگر جب ادھر آئی تو یہاں تو مٹی میں سونا پڑے، اس کا دل گھبراتا تھا، لیکن وہ کیمسٹ تھی، کیمیا جانتی تھی۔ ایک دفعہ مولا گھر کے باہر گئے، مولا کی اتنی بڑی ڈھال پڑی تھی، شیلڈ، لڑائی میں تلوار کے سامنے شیلڈ رکھ کے لڑتے ہیں تو بڑی مشکل سے وزندار تھی، لیکن اس نے اٹھائی، اور کیمیا گھر تھی، اس نے کیمیا سے اس کو تپایا آگ میں، اور اس کے اوپر وہ جو کیمیا تھا وہ لگایا تو یہ شیلڈ سونے کی بن گئی۔ بہت خوش ہوئی کہ میرا مالک مجھے فری کر دے گا۔ مرتضی گھر آئے تو اس نے بڑی ہرکس کے ساتھ مولا کو کہا، آپ کی غریبی دیکھ کے، مولا کو کہتی ہے آپ کی غریبی دیکھ کے مجھے بہت دکھ ہوا، میں غلام ہوں، میں نے یہ سونے کی بنا دی ہے، اب مجھے آپ فری کر دو، آزاد کر دو۔ مرتضی علی نے ہاتھ میں وہ شیلڈ لے کے ایسا زور سے ہلائی، وہ پھر تانبے کی بن گئی۔ بڑی حیران ہوئی، چٹائی نہیں، مولا فرمایا یہ میرے بھید ہیں، تو مجھے دولت دینے آئی ہے، دولت میں دیتا ہوں۔ مولا کو ہماری کوئی پرواہ نہیں ہے، لیکن پیروں نے ہم کو مولا کے ہاتھ کے ساتھ باندھ دیا ہے۔ یہ پتا پولیس والے وہ ہاتھ کڑی لگاتے ہیں نا، تو پیر نے ہاتھ کڑی لگائی، ایک ہاتھ مولا کا، دوسرا ہاتھ ہمارا، ابھی کیا کریں، مولا کہاں جائے، جدھر وہ ادھر ہم۔ اے تو ماں کی ریانی لاج تے کارن ست پنتھ دکھاڑی آج۔ پیر کہتے ہیں یہ ماں کی ریانی ہاتھ پکڑ لیا نا، تے دن سمیم نے پاس دے کڑی لے جو مارو ہاتھ داسی چھوتے۔ مولا میرا ہاتھ پکڑ، اور اس نے پکڑا ہے، مولا نے ہمارا ہاتھ پکڑا ہے۔ مولا کیا کر رہا ہے جماعت کے لیے، وہ جماعت کو پتا نہیں ہے۔ اے مومنوں، حضرت امام کی مدد کرو، اس کو مدد کی ضرورت نہیں ہے، لیکن جماعت کی خاطر مدد کرو کہ وہ لوگ کے جو دوسرے ملکوں کے اندر دکھ اٹھا رہے ہیں، ان کے لیے امام جو کام کر رہا ہے اس میں ہمیں بھاگ ملے۔ افغانستان میں 25 لاکھ اسماعیلی ہے، دکھ میں ہے اس وقت، سب سے بڑی دکھی جماعت ہے وہ افغانستان کی ہے۔ ایک تو غریب ہیں، دوسرا ایجوکیشن نہیں، 92% illiteracy ہے، یعنی خالی 8% آدمی بڑھے لیے لٹریٹ ہے، 92% ابھن ہے، غریبی ہے، اور اس پہ ظلم یہ ہوا ہے کہ وہاں کی جو سرکار ہے وہ اچھی نہیں۔ مولا کو بہت فکر ہے، یہاں ہم نے آ کے موٹرے بنگلے سب کچھ بنایا ہے مولا کی رحمت سے۔ یاد رکھو دیندارو، میں آج 5 نومبر ہے ایئر 2000، انشاءاللہ 5-10 برس کے بعد دیکھنا، اگر آپ کے پاس $1000 ہے تو ایک میندا چڑھ جائے گا، لاکھ ہے تو 2 میندے چڑھ جائیں گے، 1000 میں کیوں ایک میندا چڑھے گا، اور لاکھ میں 2 چڑھیں گے۔ سر راست میرے منہ سے نکل گیا، بھول ہو گئی، معاف کرو، لیکن آپ لوگ بہت مالدار بنو گے، بہت مالدار بنو گے، بہت مالدار بنو گے۔ اس مال کو موج شوق میں نہیں اڑاؤ، مذہب میں خرچ کرو۔ سونے کی چاندی کی گولیوں سے مولا کے لشکر میں کام کرو، لڑائی کرو۔ کس کے ساتھ؟ دشمنوں کے ساتھ۔ کون دشمن؟ شیطان، بدیاں، برائیاں، گناہ ہمارے دشمن ہیں، ابھنتا، بیماریاں، غریبی، یہ ہمارے دشمن ہیں، کہ جس میں ہمارے بھائی بہن دوسرے ملکوں کے اندر تنگ ہیں، یہاں بھی यहाँ भी सादा जीवन गुजारो, मौत शौक वाला जीवन नहीं जीवन मत गुजारो। ऐ मोमिनो, जैसे जैसे टाइम पसार होता जाएगा, इस सदी के एंड के अंदर, ये सदी के आखिर में इस्माइली, तब तक इंशाल्लाह इस्माइली मजहब चढ़ता जाएगा, इस्लाम भी साथ साथ चढ़ता जाएगा। ये सदी इस्लाम के लिए बहुत अच्छी है, दुख भी पड़ेंगे लेकिन इस्लाम की बहुत चढ़ती होगी, इस्लाम बहुत ताकत वाला बन जाएगा, और हम भी इस्लाम में ही है ना। ये इस्लाम का जो धनी बैठा है, इसके बड़े इस तरह के प्लानिंग है। मैं पुरानी बहुत सी वाजों को याद करता हूँ, इस वक्त भी मेरे सामने है, जमातों के अंदर अल्हम्दुलिल्लाह मैंने बहुत कुछ कहा हुआ है। वो वक्त के जो हम आलमूत में पसार किया, वो वक्त के जो हमने इजिप्ट में पसार किया, फातिमी जमाने के अंदर जो इस्माइली मजहब की ग्लोरी और चमक दमक थी दीनदारों, वो आज नजदीक आ रही है। थोड़े ही वक्त के अंदर सूरज उगने वाला है कि जो इस्लाम की ग्लोरी के ताकत के साथ साथ इस्माइली ग्लोरी मत ऊपर लेके आएगा। यहां जो हजर इमाम ने नॉर्थ अमेरिका के अंदर जो जमात बनाई, उसमें एक कारण ये है कि हमारे बच्चे इधर की एजुकेशन लेके इंजीनियर बने, डॉक्टर बने, साइंटिस्ट बने, टेक्नीशियंस बने, और साइंस की और जितनी भी टेक्नोलॉजी की जितनी भी आला दर्जे की ट्रेनिंग है, हमको वो ट्रेनिंग मिले, और अल्हम्दुलिल्लाह ले रहे हैं हमारे बच्चे, हमारे बच्चे पढ़ रहे हैं। मैंने जब भी मैंने तपास की, कनाडा की 56,000-57,000 जमात है, इसके अंदर हर साल हमको 400 ग्रेजुएट्स मिलते हैं। 400 ग्रेजुएट जो यूनिवर्सिटियों में जुदे जुदे उन लोगों के जो कोर्सेज हैं वो लेके निकलते हैं। हर रोज हर बरस 400, तो बढ़ते बढ़ते आप विचार करो कि 40-50 बरस के बाद हमारी जमात में कितनी एजुकेशन होगी। टेक्नीशियंस होंगे, डॉक्टर होंगे, इंजीनियर होंगे, बैरिस्टर होंगे, साइंटिस्ट होंगे। ये जब भी इधर की जो ताकत है, फिर यहां से लोग जाके दो दो तीन तीन बरस वॉलंटरी सर्विस करेंगे, जैसे आज ताजिकिस्तान में हो रहा है। इंग्लिश सिखाने के लिए बहुत से लड़के लड़कियां गए हैं। मगर आज आपको एक भेद बताऊं, 100 बरस के बाद उस जमाने के अंदर जो इमाम होंगे, वो इमाम सारी दुनिया के मुसलमानों की लीडरशिप लेगा, और मुसलमानों के खिलाफ जो दुश्मन होंगे, लड़ाइयां होंगी, उनके अंदर उस जमाने का इमाम लड़ाइयां करेगा। और इसमें खास तौर पे दलित कालिंगा के साथ लड़ाई करेगा, जो हमारे घिनानों में 800-900 वर्षों से पहले चला आता है। उस वक्त हमको यहां के जो लोग होंगे वो उस जगह जाएंगे कि जहां लड़ाइयां होंगी, इंजीनियर की जरूरत पड़ेगी, डॉक्टरों की जरूरत पड़ेगी, साइंटिस्ट की जरूरत पड़ेगी, टेक्नीशियन की जरूरत पड़ेगी। या हमारे इस्माइली जमात के अंदर जवान इन चीजों के अंदर जो पक्के होंगे, मौलाना हाजर इमाम की और जमात की सेवा के लिए दूसरे मुल्कों में जाके इनको काम करना पड़ेगा, और हम करेंगे। दुनिया के अंदर जो बदियां बुराइयां हैं, वो जमाने का इमाम उसको साफ कर देगा, मिटा डालेगा। जी दुनिया नो अंधारो दूर थसे, अन्यथा से वरण ए अथर्वेद मोहे एम भाखिया सर्वे आवसे अली नबी ने शरण। वो जमाना आ रहा है, बैरियर टूट जाएंगे, बॉर्डर्स टूट जाएंगे, इमिग्रेशन मिट जाएगी, सारी दुनिया के अंदर एक ही गवर्नमेंट होगी, सारी दुनिया में एक ही नेशन होगी, सारी दुनिया में एक ही कल्चर होगा, एक सिविलाइजेशन होगी, एक भाषा होगी, लेकिन दुनिया छोटी हो जाएगी। किस तरह छोटी हो जाएगी आपको बोलूं? पीर कहते हैं कि उस वक्त जितनी दुनिया में बस्ती होगी, 20 में से 19.5 बस्ती नाश हो जाएगी, आधा बचेगी। यानी कि 2.5% दुनिया में लोग बचेंगे, 97.5% बर्बादी हो जाएगी। रेफ्रिजरेटर नहीं होंगे, मोटरें नहीं होंगी, एरोप्लेन नहीं होंगे, इलेक्ट्रिसिटी नहीं होगी, लेकिन सुख होगा, शांति होगी, खुशियां होगी, झगड़ा नहीं होएगा, कोई हैरान नहीं करेगा, क्राइम नहीं होएगा, और 125,000 वर्ष ऋषियों राज करे, पछी महादिन मंगाए। ये सारा विस्तार हमारे ज्ञानों में जिस तरह से बनाया, आज हम इस सदी के अंदर उस रास्ते पे ऊपर चल रहे हैं। तो हमारे ऊपर फर्ज क्या है पता है? मौला की सेवा करो, इबादत करो, नेक बनो, अच्छे बनो, बदियों बुराइयों को दूर करो, और जमात की सेवा करो। सिर्फ ये जमात नहीं, जिधर भी जमात मिले जमात की सेवा करो। इधर भी बूढ़े हैं, कमजोर हैं, बीमार हैं, उनकी देखरेख रखो, सेवा करो, मोहब्बत करो, और आपस में इत्तेफाक से रहो। हजरत इमाम के फरमान सुन के उनके ऊपर अमल करो। आज देखो 70 ऐसी पेज के फरमान जो पाकिस्तान में हुए हैं, ये आस्ते आस्ते पढ़े जा रहे हैं। इन फरमानों को अच्छी तरह सुनो। इन फरमानों के अंदर हजरत इमाम ने एक और इशारा भी किया है, आज मैं जिसको टैकल करना चाहता हूँ। ये बच्चे बैठे हैं 8-9 बरस के, माता पिता की भाषा है गुजराती, बच्चा बोलता है इंग्लिश। क्यों भाई, क्या हुआ? हमारी कौम में एक बहुत बड़ी भूल हो रही है। नॉर्थ अमेरिका के अंदर हमारी जमात एक बहुत बड़ी भूल कर रही है, और उसके जो खमदार माता पिता हैं कि जिनके बच्चे गुजराती नहीं जानते, कच्छी नहीं बोलते, उर्दू नहीं बोलते, आज हज़रत इमाम ने पाकिस्तान के अंदर इस बात का इशारा किया है कि तुम अपने मावेतर की और अपने बुजुर्गों की एंसेस्ट्रल भाषा बोलो, बच्चों के साथ इंग्लिश से में बात मत करो, उनको गुजराती सिखाओ, कच्छी सिखाओ, उर्दू सिखाओ, अरबी सिखाओ। कहने का मकसद यह है कि हमारा कल्चर जबान से मिलता है, अगर जबान नहीं रही तो कल्चर मिट जाएगा। मुझे इधर का इतना बहुत पता नहीं है कि इधर चाइनीज कितने और जापानीज कितने हैं, लेकिन लगभग 2 से 2.5 लाख चाइनीज कनाडा में हैं। इसमें 1 लाख चाइनीज तो खाली वैंकूवर में रहते हैं, बीसी में, वो चाइना से आए हैं, 150 बरस हो गया, आज भी वो घर में चाइनीज बोलते हैं। सिख लोगों को 100 बरस से ज्यादा हो गए, अब वो घरों में पंजाबी बोलते हैं। इस्माइलियों को खाली 25 बरस हुए हैं, वो गिटमिट बोलते हैं। अरे भाई, स्कूल में सीखते हैं, सीखो, जरूर सीखो, 2-4 भाषा बोलने को मुश्किल नहीं है। बच्चों को उत्तेजन दो के वो गुजराती बोले, गुजराती सीखें। हमारा सारा शास्त्र गुजराती में है, कितने का ट्रांसलेशन कर सकोगे? और ट्रांसलेशन के अंदर इंग्लिश जबान जो है ना, वो साइंटिफिक भाषा है, कल्चरल जबान नहीं है। और हमारी जो गुजराती और जो हिंदी जबान है, जिसमें हमारे गिनान है, इन गिनानों के अंदर जो सटलिटी है और जो इसकी खूबसूरती और लतीफ है, वो इंग्लिश में ताकत नहीं कि उसका ट्रांसलेशन उठा सके। इसलिए हमको ये बहुत जरूरी है अपने घरों में अपनी भाषा बोलना, और बच्चों को इस बात के लिए इंसिस्ट करो कि वो हमारी जबान बोले। बच्चों के अंदर ये जीन्स हैं कि वो गुजराती माता पिता के बच्चे हैं, मगर गुजराती बोलते नहीं। माता पिता गुजराती ही में बात करो, और उनको इस बात के लिए कंपेल करो कि वो हमारी जबान बोले, उर्दू बोलो, गुजराती बोलो। हज़रत इमाम ने अभी इस क्वेश्चन को उधर रेज किया है, अपना कल्चर अपने साथ रखो। हम इधर 100 बरस भी रहेंगे तो हमारी चवड़ी यूरोपियन जैसी नहीं बनेगी, नहीं बनेगी। हमारे پگمنٹیشن ہماری اسکن کے جدے ہیں، ہمارے جینز جدے ہیں، اور ہم اسماعیلی ہیں. یہاں کے آنکھیں چندھیا جاویں، ایسی بھبکے دار جیون کے اندر بیٹھ کے ہم اپنا مذہب گمانا نہیں چاہتے، ہم اپنا کلچر گمانا نہیں چاہتے. ابھی ایک مہینے کے اندر دھما چوکڑی ہوگی ادھر نارتھ امریکہ میں، کیونکہ کرسمس آتا نا، تو کئی بچے اپنے ماتا پتا کو کہیں گے ہمارے گھر کے اندر وہ کرسمس ٹری لے کے آؤ. مجھے معلوم ہے ایسے کچھ بچے ہیں اور ماتا پتا بھی کرسمس ٹری لے آتے ہیں. یہ کرسمس ٹری ہمارا نہیں ہے، یہ کرسمس ٹری کرسچینٹی کا ہے. ہم کرسچن نہیں ہیں، مسلمان ہیں، ہمارا مذہب اسلام ہے، دین اسلام ہے. ان لوگوں کے ساتھ دیکھا دیکھی کر کے بعض ایسے پیرنٹس یہ بولتے ہیں کہ بچے جو ہیں نا ان کے یار دوست ایسے ہیں، تو ہماری عید آتی ہے تو ان کے بچے ہماری طرح کا حلوہ وال پوری پکا کے ہم کو لاتے ہیں. ہم جس طرح اپنی عید مناتے ہیں وہ لوگ ہمارے ساتھ عید مناتے ہیں، تم اس کے ساتھ کرسمس منا رہے ہو کیوں؟ یہ کرسچنوں کا کام ہے، ہمارا کام نہیں. اپنے مذہب کے اوپر مستقیم رہو اور اپنے مذہب کی اسٹڈی کرو، اپنے مذہب کو پھیلاؤ، دوسروں کو کہہ دو. ادھر کئی لوگوں نے آ کے اپنے نام بھی بدلا ڈالے، جنمی جونی اور معلوم نہیں ایک نام. مومنوں، ہمیں اس بات کا احساس ہونا چاہیے کہ ہم اسماعیلی ہیں، مسلمان ہیں. اگر نام عبدالحمید ہے تو بہت بہت تو عبدل کر لو، لیکن عبدالحمید کا اے بھی خالی اے بھی نہیں ہوگا، پورا نام بلاؤ. اپنی زندگی کو اسماعیلی مذہب کے اوپر چلاؤ، حضر امام کی فرمان برداری کرو. جو چیز میں نافرمانی ہے اس سے دور ہٹ جاؤ، جو حضر امام چاہتا ہے اس کے اوپر عمل کرو، آپس میں پیار محبت سے رہو. ایک اور بات میں نے ایک دو جگہ یہ بات کہی ہے کہ انڈیا پاکستان افریقہ چھوڑنے کے بعد نارتھ امریکہ میں آ کے ہماری جو میرڈ لائف ہے تھوڑی بگڑ گئی ہے. میاں بیوی کے جھگڑے ہوتے ہیں، طلاق ہوتے ہیں، بچوں کے اوپر برا اثر پڑتا ہے. یہ بدیاں ادھر کیوں آئی ہیں؟ کیونکہ یہاں کی حالت اور ہے، ادھر کا تمدن کلچر جدا ہے، اور ادھر کو دیکھا دیکھی ہم اپنی زندگیاں بگاڑ ڈالے. یہ ٹھیک بات نہیں ہے. مردوں کو یہ سمجھنا چاہیے کہ عورتیں غلام نہیں ہیں، اور عورتوں کو یہ سمجھنا چاہیے کہ مرد بھی ہمارے جیسے ہیں، آخر تو مرد ہے، بچوں کا باپ ہے. دین اسلام کے اندر جو ہمیں حقیقت رسول اللہ نے فرمائی ان کی اسٹڈی کرو، اچھی کتابیں پڑھا کرو. میں خوش ہوں اور آپ کے لیے شکرانہ ادا کرتا ہوں مولا کے حضور میں کہ آپ میں سے بہت سے لوگ واعظیں سنتے ہو. اچھی چیز ہے، بہت اچھی چیز ہے، ان کے اندر بہت سی چیزیں ملتی ہیں. پھر بھی آپ اپنے گھروں کے اندر 5-10 منٹ بھی حضر امام کے فرمان پڑھا کرو، گنان بولا کرو. کسی بچے کو کہہ دو کہ تو یہ فرمان کا آدھا پیج پڑھ. اپنے گھروں کے اندر ہر روز لوبان بناؤ، ہر روز اگربتی نہیں، اگربتی کے اندر جو لکڑی کے جو سٹک ہے نا، وہ کاربن ہے، وہ گھر کے ہوا کو خراب کر دیتا ہے، اس میں کاربن ڈائی آکسائڈ پیدا ہو جاتی ہے. اگرچہ خوشبو آتی ہے لیکن اگربتی نہیں چاہیے. یا تو آپ اس کی دھوپ کی سٹک لے آؤ، انڈیا پاکستان سے دھوپ، اس میں لکڑی نہیں ہوتی، خالی مسالہ ہوتا ہے، اگر ہوتا ہے، چندن ہوتا ہے، اس کو دھوپ کہتے ہیں. 3-4 انچ کی سٹک ہوتی ہے، وہ اگربتی کی طرح ہی جلتی ہے لیکن پیور ہے. اور لوبان بناؤ. لوبان ایسی چیز ہے مومنوں کہ لوبان کے لیے گرپی صدر دین ماں باپ نے اچھے فرمان کیے ہیں، لوبان کے لیے رسول اللہ کے فرمان ہیں، لوبان کے لیے بائبل کے اندر اللہ نے موسیٰ کو عطا یعنی ہدایت کی ہے. لوبان پاکیزہ ہے، پیور ہے، اینٹی سیپٹک ہے. مگر سب سے بڑی بات یہ ہے کہ جب آسمان سے روحانیاں آتی ہیں زمین پہ تو ان کے بدن سے لوبان کی بھاس آتی ہے. میری آوازوں میں ہے کہ کبھی کبھی کسی گھر میں جاؤ تو لوبان تو ہوتا نہیں، جلایا نہیں، پھر بھی لوبان کی بھاس آتی ہے. اس لیے آتی ہے کہ کسی روحانی نے اندر آ کے وزٹ کیا ہے. کوئی باپ مر گیا، دادا مر گیا، کوئی بزرگ گزر گیا، تو وہ ہمیں دعائیں دینے کے لیے زمین پہ آتے ہیں، ہم کو دعائیں دیتے ہیں، مگر جب ہی چلے جاتے ہیں تو لوبان کی باس چھوڑ جاتے ہیں. اپنے گھروں میں لوبان بناؤ. ایون اسپرٹس جو ہیں، بد روحیں، خراب روحیں، وہ کبھی نہیں آئیں گی، کیونکہ لوبان اچھی روحوں کے لیے ہی خدا نے بنایا ہے. لوبان کرنے سے گھر کا ایٹماسفیئر صاف ہوئے گا، کلین ہوئے گا، پیور ہوئے گا، اور بد روحیں، خراب روحیں نہیں آئیں گی، اور اچھی روحیں آئیں گی، مات پتا اور بزرگوں کی روحیں آئیں گی، فرشتے آئیں گے. تو اس طرح سے سارا گھر کا ایٹماسفیئر بدل جائے گا. یا لوبان بناؤ، دھوپ بنا سکتے ہیں. ہر روز آپ کے گھر کے اندر کچھ نہ کچھ گنہن کی آواز آنی چاہیے. گنہن بولو، فرمان بولو، تسبیحاں نکالو، مولا کو یاد کرو، اس کی مدد مانگو، اس سے برکت مانگو، اس سے رحمتیں مانگو، تو دین دنیا کی بہت سی خرابیاں خود بخود دفع ہو جائیں گی. مولا آپ کو دین اور دنیا میں سکھی آباد رکھے، ایمان کی سلامتی دے، حقیقتی سمجھ دے، بدیوں برائیوں سے بچاوے، نافرمانی کے کام سے بچاوے، کلیگ کی ہواؤں سے بچاوے، شیطان کے فریب سے بچاوے، ہر آفت بلا دور کرے. مولا آپ کا ایمان زیادہ کرے، دسوندی سکریتی بنو، فرمان بردار بنو، مولا کے عاشق بنو، مولا سے پیار کرو، اور مولا ہمیشہ آپ کو اپنی چھتر چھایا میں رکھے، آپ کی ہر نیک امید پوری کرے، آپ کی ہر بیماری بلا دور کرے، سکھ اور شانتی دے، سکھی آباد رہا ہے.
آپ